यो रेडियो नेपाल हो। हरिशरण लामिछानेबाट समाचार सुन्नुहोस्। सबभन्दा पहिले यस प्रसारणका मुख्य समाचार। कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले लागू गरेको 83 दिन लामो लकडाउन आजबाट वैकल्पिक व्यवस्था र मापदण्ड सहित केही खुकुलो। सरकारी कार्यालयहरू आजदेखि दुई शिफ्टमा संचालन गरिने। विद्यालय तहको पठन पाठन रेडियो र टेलिभिजन जस्ता विद्युतीय संचार माध्यमबाट शुरू गरिँदै प्रतिनिधि सभाबाट बजेटसँग सम्बन्धित समेत गरी चारवटा विधेयक बहुमतले पारित। थप 425 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै देशभर कुल संक्रमितको संख्या 5760। भारतमा कोरोना संक्रमितको संख्या बढ़दै गएपछि रेलका डिब्बाहरूलाई उपचार कक्षको रूपमा विकास गरिँदै र फ्रान्समा लागू गरिएका कतिपय प्रतिबन्धहरू आजबाट खुकुलो पारिँदै। कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको 83 दिनपछि आज सबै कार्यालय स्वास्थ्य सुरक्षा मापदण्डसँगै खुल्ला हुने भएका छन्। लामो समयको लकडाउनले नागरिकलाई दैनिकी चलाउन समस्या भएपछि आर्थिक गतिविधिसँगै सबै सरकारी र गैर सरकारी कार्यालयलाई वैकल्पिक व्यवस्था सहित सेवा प्रवाह गर्ने गरी खुलाइन लागेको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले सरकारले बनाएको स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्ने गरी आजदेखि सबै सरकारी सेवा शुरू गर्न लागिएको बताउनुभयो। आजदेखि दुई शिफ्टमा कार्यालय सञ्चालन गरिनेछ। पहिलो चरणमा बिहान 8 बजेदेखि 1 बजेसम्म र दोस्रो चरणमा 1 बजेदेखि बेलुकी 6 बजेसम्म कार्यालय खुल्ला गर्न लागिएको हो। नागरिकलाई सहज र छिटो सेवा प्रवाह गर्न एकै दिन दुई शिफ्टमा कार्यालय सञ्चालन गर्न लागिएको हो। अनलाइन र टेलिफोनका माध्यमबाट सेवा प्रवाह गर्न सकिने कार्यालयले सोही माध्यमबाट सेवा प्रवाह गर्ने र आवश्यकता अनुसार टोकन प्रणालीको व्यवस्था गर्न सबै निकायलाई सरकारले आग्रह पनि गरेको छ। सबै कार्यालयले कार्यालयको मूल प्रवेशद्वारमा कर्मचारी र सेवाग्राहीको शरीरको तापक्रम नापेर मात्र प्रवेश गराउन थर्मल गन सहित सुरक्षाकर्मीको व्यवस्था गर्नुपर्नेछ। प्रतिनिधि सभाको हिजोको बैठकले आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित सहित चारवटा विधेयक बहुमतले पारित गरेको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक 2077, राष्ट्र ऋण उठाउने विधेयक 2077 र ऋण तथा जमानत 24 संशोधन विधेयक 2077 बैठकले पारित गरेको हो। यस्तै बैठकले कानून न्याय तथा संसदीय मामिला मन्त्री डाक्टर शिवमाया तुम्बा हाम्फेले प्रस्तुत गर्नुभएको केही अध्यादेश खारेज गरी नेपाल ऐनको साबिकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक 2077 समेत पारित गरेको छ। विधेयकहरूमाथि परेका संशोधन प्रस्तावहरू बैठकको बहुमतले अस्वीकृत गरेको छ। त्यसअघि विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर खतिवड़ाले कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न र आर्थिक अवस्थाको सुधार गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो।
आयकरका दरहरू सालसालै परिवर्तन गर्नु उपयुक्त हुँदैन। कर्पोरेट ट्याक्स लगायतका कुराहरू हामीले 2061 सालपछि मूल्यवृद्धि कर परिवर्तन गरेका छैनौँ। आयकरका दरहरू हाम्रा अरू कानूनमा औद्योगिक व्यवसाय ऐन, विदेशी लगानी प्रविधि हस्तान्तरण ऐन, सार्वजनिक निजी लगानी सम्बन्धी ऐन, सहकारी ऐन लगायतका ऐनहरूमा भएका व्यवस्थालाई सम्बोधन गर्ने गरी करका दरहरू व्यवस्थापन गरिएका छन्। तिनै कुराहरू आर्थिक विधेयकमा उल्लेख भएका हुन्। राजस्वको स्थिति अप्ठ्यारो छ, यसलाई स्वीकार गर्नलाई तथ्याङ्क स्वीकार गर्ने हामीले नै सार्वजनिक गरेको तथ्याङ्क हो, यही हो वास्तविकता। अहिले हामीले दैनिक जति राजस्व उठाउँछौं त्यो राजस्वले हाम्रो दैनिक खर्च धान्ने स्थिति छैन। जेठ महिनाको मोटामोटी आकलन गर्दै गर्दा हाम्रो मासिक 40 अर्ब अनिवार्य दायित्वमा खर्च हुन्छ र मासिक रूपमा भन्सारबाट औसत 15 अर्ब जति उठ्छ र केही अर्ब रूपियाँ आन्तरिक राजस्वबाट उठ्छ, जसले गर्दाखेरि हामी चालू खर्चलाई अनिवार्य दायित्वलाई पूरा गर्नलाई हामीले थप प्रयास गर्नुपर्ने भएको छ।
उहाँले लकडाउनका कारण अहिले राज्य आर्थिक रूपमा अप्ठ्यारो अवस्थामा रहेको भए पनि अब व्यावसायिक वातावरण खुल्ला भएकाले आन्तरिक व्यापार र भन्सार आयातमा पुरानै अवस्थामा फर्किने विश्वास व्यक्त गर्नुभयो। त्यसअघि बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्र निरौला खरेलले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन 2077 पेश गर्नुभएको थियो। त्यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले जनधनको सुरक्षा अवस्थालाई चुस्त बनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले समाजमा बढ़दै गइरहेको आपराधिक घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कार्यवाही गर्नुपर्ने, कोरोनाको परीक्षणको दायरा बढ़ाउनुपर्ने लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरू मातृका प्रसाद यादव, जुली कुमारी महतो, उमाशंकर अगरिया लगायतले यही जेठ 27 गते राति धनुषाको सबैला नगरपालिकामा ट्रयाक्टर दुर्घटनाका चालकले प्रहरी हिरासतमा आत्महत्या गरेको भन्ने घटनाको छानबिन गरी दोषीलाई कार्यवाही गर्न माग गर्नुभयो। यस्तै सांसद राजेन्द्र कुमार केसीले काठमाण्डु लगायत शहरमा केही दिनदेखि भइरहेको युवाहरूको स्वतस्फूर्त आन्दोलन जनताको वास्तविक आवाज भएको र त्यसलाई प्रतिपक्षीले उचालेको भन्ने हल्ला निराधार भएको बताउनुभयो। सांसद प्रेम सुवालले जेठ 7 गते जारी गरेको नयाँ नक्सा अनुसार शनिबार प्रतिनिधि सभाले संविधान संशोधन पारित गरेको र त्यस सम्बन्धमा भारतको विदेश मन्त्रालयले वार्ता गर्ने समझदारी उल्लंघन भयो भनी टिप्पणी गरेको प्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद प्रभु शाहले किसानले अहिले मलखाद नपाएर समस्या सृजना भइरहेको भन्दै कृषि सामग्री कम्पनीबाट हुने बिक्री वितरणमा पनि भन्सुन र कमिशनको खेल हुने गरेकोतर्फ सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद देव प्रसाद तिमल सिन्हाले प्रदेश नम्बर 2 रौतहट पीसीआर परीक्षण कम हुने गरेको र भए पनि ढिला रिपोर्ट आउने गरेको प्रति सरकारको ध्यान आकर्षण गराउँदै कोरोनाका उपचारमा भएको खर्चको हिसाब सार्वजनिक गर्न माग गर्नुभयो। सांसद प्रदीप यादवले संविधान संशोधन विधेयक पारित भइसकेकाले अब सो क्षेत्रको जग्गा कसरी फिर्ता गर्ने सम्बन्धमा त्यस सम्बन्धी प्रमाणहरू सदनमा जानकारी गराउन सरकारसँग माग गर्नुभयो। बैठकमा सांसदहरू लालकाजी गुरूङ, रामकुमारी चौधरी, दुर्गाबहादुर राउत, पदम गिरी लगायतले कोरोनाबाट जनतालाई बचाउन पीसीआर परीक्षण बढ़ाउन तथा प्रभावकारी बनाउन माग गर्दै क्वारेन्टीनको प्रभावकारी प्रबन्ध गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक असार 4 गते दिउँसो 1 बजे बस्नेछ। राष्ट्रिय सभाको बैठकले नेपालको संविधान दोस्रो संशोधन विधेयक 2077 विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। हिजोको दोस्रो बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री डाक्टर शिवमाया तुम्बा आम्फेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका जिज्ञासाको जवाफ दिनुहुँदै मन्त्री तुम्बा आम्फेले विधेयक प्रतिनिधि सभाबाट पारित भएसँगै नेपालका सबै राजनैतिक दलहरू राष्ट्रियताका सवालमा एक हुन्छन् भन्ने पुष्टि भएको उल्लेख गर्नुभयो। उहाँले संविधान संशोधनको विषय नेपालको आन्तरिक विषय भएको र यसमा छिमेकीले टिप्पणी नगर्दा राम्रो हुने बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक आज 11 बजे बस्नेछ। थप 425 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या 5760 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजोको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले हिजो विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा थप 375 पुरूष र 50 महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। प्रवक्ता डाक्टर गौतमले दिनुभएको जानकारी अनुसार हिजो प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका 25, झापा र सुनसरीका 1-1, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सप्तरीका 10, नारायणी अञ्चल अस्पताल बीरगंजमा गरिएको परीक्षणमा पर्साका 17, बाराका 9, रौतहटका 7 र सर्लाहीका 1, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका 2 संक्रमण पुष्टि भएको छ। यसैगरी सेती अस्पताल कैलालीमा गरिएको परीक्षणमा बझाङका 5, डडेलधुराका 24, डोटीका 3, कैलालीका 12 र कञ्चनपुरका 20, भेरी अस्पताल बाँकेमा गरिएको परीक्षणमा बर्दियाका 3, बाँकेका 3, रूपन्देही पश्चिमका 1, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा प्युठानका 2 र दाङका 54, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा रौतहटका 17 र धनुषाका 1, धुलीखेल अस्पतालमा गरिएको परीक्षणमा रामेछापका 2 संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा गरिएको परीक्षणमा रूपन्देहीका 20, पाल्पाका 17, गुल्मीका 8, नवलपरासी पश्चिमका 2, प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका 40 र दैलेखका 29, किटजन्य रोग अन्वेषण तालिम केन्द्र हेटौँडामा गरिएको परीक्षणमा रौतहट र सिन्धुलीका एक एक, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा धादिङका 25, जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहटका 51, रूपन्देहीका 6 र सर्लाहीका 5 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। नेपालमा हालसम्म 73 जिल्लाका 5,324 पुरूष र 436 महिलामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयले दिएको जानकारी अनुसार हिजो रूकुम पश्चिममा संक्रमण पुष्टि भएसँगै 73 जिल्लामा कोरोना फैलिएको छ। यसैगरी हिजो थप 61 जना कोरोना मुक्त भई डिस्चार्ज भएसँगै हालसम्म कोरोना मुक्त भई घर फर्किनेको कुल संख्या 974 पुगेको छ। हिजो नारायणी अस्पताल वीरगंजबाट 12 जना, पाटन अस्पताल ललितपुरबाट 1 जना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट 3, नर्सिङ इन्स्टिच्यूट गौर रौतहटबाट 9, डडेलधुरा जिल्ला अस्पतालबाट 5, दार्चुला जिल्ला अस्पतालबाट 1, डोटी जिल्ला अस्पतालबाट 1, सेती प्रादेशिक अस्पताल कैलालीबाट 6, सहपूर्व आइसोलेशन बाँकेबाट 8, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेबाट 8 र कोरोना विशेष अस्पताल दाङबाट 6 जना कोरोना मुक्त भई घर फर्किएको मन्त्रालयका प्रवक्ताले जानकारी दिनुभयो। मन्त्रालयका अनुसार हिजो 55 पुरूष र 6 महिला संक्रमण मुक्त भएका छन् भने हालसम्म जम्मा 877 जना पुरूष र 97 जना महिला कोरोना संक्रमण मुक्त भएका छन्। देशका विभिन्न प्रयोगशालाहरूमा गरी हालसम्म जम्मा 133,377 जनाको पीसीआर तथा 210,721 जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ। पछिल्लो 24 घण्टामा 6,089 जनाको पीसीआर तथा 20,139 जनाको आरडीटी विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यसैगरी हिजो देशका विभिन्न स्थानमा रहेका क्वारेन्टीनमा 143,641 जना रहेका छन् भने विभिन्न आइसोलेशन स्थलहरूमा 4,767 जना रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। नेपालमा कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या 19 पुगेको छ। गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर 9 तमघासमा रहेको आइसोलेशनमा गुल्मी दुर्कोटका 36 वर्षीय पुरूषको मृत्यु भएपछि मृतकको संख्या 19 पुगेको मन्त्रालयका प्रवक्ताले जानकारी दिनुभयो। मृतक पुरूषको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा गरिएको परीक्षणमा जेठ 12 गते कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। लकडाउन खुला भएसँगै मानिसको आवत जावत बढ़िरहेको र एक जिल्लाबाट अर्को जिल्लामा जानुपर्ने व्यक्तिले कोविडको परीक्षण गराएर मात्र जानुपर्ने भन्ने हल्लाप्रति स्वास्थ्य मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कुनै पनि व्यक्ति बाहिर गएर आउँदा यात्रा गर्दा संक्रमण जोखिम हुन्छ नै, तर यात्राबाट आउँदैमा परीक्षण गरेर आउनुपर्छ भन्ने मन्त्रालयको स्वास्थ्य निर्देशिकामा नभएकाले यस किसिमको कोही कसैको परीक्षण नगर्न नगराउन सम्बन्धित स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था र प्रयोगशालालाई मन्त्रालयले अनुरोध गरेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो। मन्त्रालयले सम्बन्धित स्थानीय निकाय घरबेटीलाई कोविडको परीक्षण गर्ने सरकारको मापदण्ड छ, जसलाई जहिले पनि परीक्षण गर्दा स्रोत साधनको दुरूपयोग हुने भएकाले अत्यावश्यक काम बाहेक बाहिर नजान पनि अपील गरेको छ। जानै परेमा पनि स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ। यस्तै बाहिरबाट आउने व्यक्तिले आफै होम क्वारेन्टाइनमा बस्नु उपयुक्त हुने र आफूलाई गाह्रो भएमा मात्र स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न अनुरोध गरेको छ। यसैबीच स्वास्थ्य मन्त्रालयको स्वीकृति लिएका पीसीआर परीक्षणका नमूना आगामी दिनमा आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि परीक्षण गर्न दिने व्यवस्था गरिएको जनाइएको छ। यसका लागि लाग्ने शुल्क स्वास्थ्य मन्त्रालयले व्यवस्था गरेको छ। विदेश जानुपर्ने प्रवेशाज्ञा र निरोगिताका लागि संकलन गर्नुपर्ने नमूना वीर अस्पताल र पाटन अस्पतालमा गर्ने व्यवस्था गरिएको पनि मन्त्रालयले जनाएको छ। कोविड 19 संक्रमण जोखिम रोक्न काठमाडौँ प्रवेशका लागि आफू बसोबास गर्ने स्थानीय तहको अनुमति अनिवार्य गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँको अनुसार काठमाडौँ आउने व्यक्तिले स्थानीय तहको अनुमति लिएर आफू रहेको प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गरी जेठ 28 गतेको मन्त्री परिषदको निर्णय तथा गृह मन्त्रालयको जेठ 30 निर्देशन बमोजिम उक्त व्यवस्था गरिएको जनाएको छ। काठमाडौँ जिल्लाभित्र जोर बिजोर प्रणाली लागू भएकाले सवारी पास पनि हाललाई बन्द गरिएको छ। कर्णाली प्रदेश आयुर्वेद औषधालयले कोरोना भाइरस संक्रमणको रोकथाम उपचार तथा नियन्त्रणलाई सहयोग पुर्याउने उद्देश्यले आयुर्वेदिक औषधि वितरण शुरू गरेको छ। पश्चिम सुर्खेतको चौकिने गाउँपालिका र पञ्चपुरी नगरपालिकामा पुगेर औषधालयले क्वारेन्टिन र आइसोलेसनमा रहेका नागरिकलाई रोग प्रतिरोधात्मक क्षमता बढ़ने खालका विभिन्न औषधि वितरण गरेको हो। औषधालयले हालसम्म क्वारेन्टिन र आइसोलेसनमा रहेका 500 जनालाई स्थानीय जनप्रतिनिधि मार्फत ती औषधि वितरण गरिएको औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले जानकारी दिनुभयो। औषधालयले रोग प्रतिरोधात्मक क्षमता बढ़ाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग काठमाण्डुबाट तयार पारिएको प्रोटोकल अनुसार औषधि प्रयोगमा ल्याएको औषधालयका प्रमुख डाक्टर शंकर प्रसाद रिजालले बताउनुभयो। बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेको मालिका माध्यमिक विद्यालयमा 16 बेडको आइसोलेसन तयार भएको छ। बढीमालिका नगरपालिका प्रमुख प्रशासकीय अधिकृत यज्ञराज अर्यालले यो जानकारी दिनुभएको हो। कोरोना संक्रमणका कारण जारी लकडाउनलाई केही खुकुलो बनाइएपछि वीरगंज बजारमा चहलपहर बढ़नुका साथै जनजीवन समेत सामान्य बन्दै गएको छ। लामै समयको लकडाउनपछि सामाजिक दूरी कायम गर्दै उच्च सतर्कताका साथ वीरगंजका पसलहरू खुलाइएपछि व्यवसायीहरू समेत उत्साहित भएका छन्। वीरगंजबाट हाम्रा संवाददाता ध्रुव अधिकारीको यो रिपोर्ट।
अब यति दिनपछि बजार खुल्दा त खुशी लागेकै छ, तर अब हामी पनि जोगेर अब सामानहरू कसरी किन्ने यो कुरामा पनि ध्यान दिएपछि अलि आफूलाई पनि परिवारहरूलाई पनि सुरक्षित हामीले राख्न सक्छौ।
वीरगंज महानगरपालिका वाडा नम्बर 16 ब्रह्मचोकी विमला गुप्ता बजार खुलेपछिको खुशीसँगै सतर्कता पनि अप्नाउन आग्रह गर्दै, मुलुकको प्रमुख आर्थिक केन्द्र तथा व्यापारिक नाका वीरगंजमा लकडाउन खोकुलो भएसँगै सामाजिक दूरी कायम गरी उच्च सतर्कताका साथ बजार खुलेसँगै बजारमा चहल पहल बढ्नुका साथै जनजीवन समेत सामान्य बन्दै गएको छ। बजार पनि खुल्नुपर्छ, सावधानी पनि अप्नाउनु पर्छ भन्नुहुन्छ वीरगंज परवानीपुरका राधेश्याम पटेल।
बजारको अवस्था हेर्दाखेरि धेरै भीड़भाड़ छ, यसले कसरी कम गर्ने? सुरक्षाकर्मीलाई स्वास्थ्यकर्मीलाई हामीले सघाउनु पर्छ।
बजार खुलेपछि सामान किन्न आएका उपभोक्ता तथा सर्वसाधारणको गुनासो भने यस्तो छ।
घरमा बस्दा बस्दा लागिरहेछ कि घरमा बन्द भयो, हामीहरू फेरि यस्तै गरेर फेरि जाम भएपछि बन्द हुन्छ।
सपिङ गर्दा ठिकै लाग्छ, 3 महिनामा सपिङ अहिले भएर बच्चाहरूको लागि पनि सामानहरू किन्दा पनि ठिकै लागेछ।
लकडाउनको कारण सुनसान बनेको वीरगंज बजार क्षेत्रमा अहिले उपभोक्ताको चाप बढ़ेको छ। वीरगंजका पसलहरू खुलेपछि व्यवसायीहरू समेत उत्साहित भएका छन्। वीरगंजका व्यवसायी
लकडाउन अहिले खुकुलो भएर यसरी व्यापार अहिले खोल्न पाइरहेछ, चलाउन पाइरहेछ, त्यो त खुसी नै लागिरहेछ।
सरकारले कोरोनाबाट जोगिन आवश्यक स्वास्थ्य सावधानी अपनाएर उद्योग कल कारखाना पसल खोल्न दिने निर्णय गरेको छ। सरकारको निर्णयसँगै वीरगंज पतलैया औद्योगिक करिडोरका उद्योगहरू समेत खुल्ने क्रम शुरू भइसकेको छ। उच्च स्वास्थ्य सतर्कताका साथ सामाजिक दूरी कायम गरी सबै आफ्नो कर्ममा जुट्न थालेपछि कोरोना संक्रमण पनि नियन्त्रणमा आउने र मुलुक पनि पुरानै रफ्तारमा अगाडि बढ़ने विज्ञहरूले बताएका छन्। रेडियो नेपालका लागि ध्रुव अधिकारी वीरगंज।
क्यों भाई, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाई?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा पुनः स्वागत छ। पर्वतको कुस्मा नगरपालिका 3 दुर्लुङको ढकालबारीमा भीषण वर्षाका कारण बस्ती माथिबाट आएको पहिरोले पुरिएर 8 जनाको मृत्यु भएको छ, 1 जना अझै बेपत्ता भएका छन्। गैराति भीषण वर्षासँगै आएको पहिरोमा पुरिएका 2 घरका 9 जना मध्ये अहिलेसम्म 58 वर्षीय तुलबहादुर थापा, 57 वर्षीय मीना कुमारी थापा, 34 वर्षीय दीपा थापा, 14 वर्षीय विवेक थापा, 4 वर्षीय विविसा थापा, 11 वर्षीय सम्राट थापा, 30 वर्षीय कमला बिक र कमलाका छोरा 8 वर्षीय जेनिस बिकको शव फेला परेको छ। पहिरोमा पुरिएर बेपत्ता भएका 12 वर्षीय प्रमिसा बिकको खोजी कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभयो। पहिरोमा पुरिएका 3 जनाको शव शनिबार बेलुकी नै फेला परेको थियो भने हिजो बिहान थप 5 जनाको शव फेला परेको थियो। राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल सिन्हाले पर्वत जिल्लाको कुस्मा नगरपालिका वडा नम्बर 3 दुर्लुङमा अविरल वर्षासँगै शनिबार गएराती गएको पहिरोले पहिरोको स्थलगत अवलोकन गर्नुभएको छ। अध्यक्ष तिमल सिन्हाले घटनास्थलको अवलोकन गर्नुका साथै मृतकका परिवार तथा प्रभावित स्थानीयलाई भेटेर सान्त्वना व्यक्त गर्नुभएको छ। गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल, पर्वतका प्रतिनिधि सभा सदस्य पदम गिरी लगायतले घटनास्थलको अवलोकन गर्नुका साथै मृतकका परिवार र जोखिममा रहेका स्थानीयलाई आफूहरूको यस दुःखदमा साथ रहने बताउनुभयो। पीड़ित परिवारलाई संघीय सरकारका तर्फबाट प्रति व्यक्ति 1,00,000 र प्रदेश सरकारबाट प्रति व्यक्ति 50,000 रूपियाँका दरले तत्काल राहत वितरण गरिएको छ। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महासमिति सदस्य एवं प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। अध्यक्ष शर्माको हिजो बिहान कोरोना व्यवस्थापन सम्बन्धी बैठकमा सहभागी हुने जाने क्रममा बर्दघाटमा सवारी दुर्घटनामा परि निधन भएको हो। रूकुम पश्चिमको चौरजहारी नगरपालिकाको सोती गाउँमा जेठ 10 गते 6 जनाको ज्यान जानी गरी भएको घटनाको सन्दर्भमा हिजो रूकुम जिल्ला अदालत रूकुम पश्चिममा अभियोग दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान सकाएर सरकारी वकिल कार्यालय मार्फत हिजो अभियोग दर्ता गरेको हो। जिल्ला अदालत रूकुम पश्चिमका श्रेष्ठदार कृतबहादुर बोहराका अनुसार घटनामा 34 जना विरूद्ध विभिन्न 4 कसुरमा अभियोग दर्ता भएका छन्। घटनामा संलग्न भनिएका र अभियोग दर्ता गरिएका मध्ये 29 जना पक्राउ परिसकेका छन् भने अन्य 5 जना फरार रहेका छन्। बंगलादेशमा अलपत्र 258 नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ। नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सले बंगलादेशको ढाकाबाट उनीहरूलाई चार्टर उडान गरी काठमाण्डु ल्याएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिनुभयो। विदेशबाट उद्धार गरेर ल्याइएकालाई काठमाण्डु उपत्यकाका सम्बन्धित प्रदेश अनुरूपको पूर्व व्यवस्था गरिएको क्वारेन्टीन स्थलमा राखी स्वास्थ्य परीक्षण प्रक्रिया पुर्याएर गन्तव्यमा पठाइएको छ। निगमको पूर्व निर्धारित तालिका अनुसार निगमको जहाजले आज मालदिव्सको मालेबाट नेपालीहरू ल्याउनेछ। ज्येष्ठ नागरिक दुर्व्यवहार विरूद्धको आवाज बुलन्द गरौं भन्ने मूल नाराका साथ ज्येष्ठ नागरिकप्रति गरिने दुर्व्यवहार विरूद्ध 15 विश्व चेतना दिवस आज मनाइदिएछ। 15 ज्येष्ठ नागरिक दुर्व्यवहार विरूद्धको विश्व चेतना दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले कोरोना भाइरसको महामारीबाट ज्येष्ठ नागरिकलाई जोगाउन सरकारले विशेष ध्यान दिएको बताउनु भएको छ। मन्त्री गुरूङले ज्येष्ठ नागरिकको स्वास्थ्य र सुरक्षामा सचेत रहन सबैलाई आग्रह गर्दै ज्येष्ठ नागरिकप्रति गरिने हिंसा अवहेलना विरूद्ध आवाज उठाउन सबैमा अपील गर्नुभएको छ। 74 जयतु संस्कृतम स्मृति दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदिएछ। 2004 साल असार 1 गते 3 धारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अंग्रेजी गणित विज्ञान भूगोल लगायतका विषय पनि पढ्न पाउने माग गर्दै राणा शासकका विरूद्ध गरेको आन्दोलनको सम्झनामा यो दिवस मनाउने गरिएको छ। नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतमले इतिहासमा विशिष्ट महत्व राखेको छ। आन्दोलनको स्वर्ण वर्षका अवसरमा विक्रम सम्वत 2055 संस्कृतका क्षेत्रमा काम गर्ने उद्देश्यले जयतु संस्कृतमलाई संस्थागत रूप दिए विधिवत रूपमा दर्ता गरिएसँगै जयतु संस्कृतम दिवस मनाउन थालिएको हो। यस अवसरमा आज बिहान दरबार मार्गस्थित 3 धारा पाठशाला अघि रहेको जयतु संस्कृतम स्तम्भमा माल्यार्पण पुष्पगुच्छा सहितको विश्व शान्तिको संकल्पले स्वस्ति वाचन गरिने संस्थाका अध्यक्ष डाक्टर बद्री पोखरेलले जानकारी दिनुभयो। विगत वर्षमा यस दिवसका अवसरमा पदयात्रा र उपत्यका व्यापी माध्यमिक विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगिता आयोजना गर्ने गरिएकोमा यस वर्ष बन्दाबन्दीका कारण स्थगित गरिएको बताइएको छ। प्रदेश नम्बर 2 सरकारको आगामी आर्थिक वर्ष 2077-78 वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेशसभाको हिजोको बैठकले प्रदेश सरकारको आर्थिक वर्ष 77-78 वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। प्रदेशसभामा मुख्यमन्त्री लालबाबु राउतले नीति तथा कार्यक्रमलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। सभामुख सरोज कुमार यादवले सो प्रस्ताव बहुमतबाट पारित भएको घोषणा गर्नुभयो। लकडाउनको मौका छोपेर वन्यजन्तुको चोरी सिकारी बढ़ेको छ। जिल्लाको बढ़ीमालिकाको मार्तडी क्षेत्र गौमुला गाउँपालिकाको दहकोट, मानाकोट, त्रिवेणी नगरपालिकाको तोली, सतारा, कैलाश माण्डौ, खप्तड, छेडे दहको काँडा, जय बागेश्वरी, डोगरी, हिमालीको रुगिन लगायतका दर्जनौं गाउँमा वन्यजन्तुको चोरी तस्करी बढ़ेको हो। जिल्लाका धेरैजसो जंगल क्षेत्रतिरका गाउँका स्थानीय शिकार खेल्न बन्दुक, भाला, खुकुरी लिएर जंगलमा जाने गरेको स्थानीय स्तरबाटै गुनासो आउन थालेको छ। अहिले जिल्लाका विभिन्न ठाउँका जंगलमा खुलेआम चोरी शिकारी भइरहेको र जंगलमा गएर दुर्लभ तथा नेपालको राष्ट्रिय जनावर राष्ट्रिय पंक्षी डाँफे, कालिज, बदेल, कस्तुरी मृग, घोरल लगायतको शिकार हुने गरेको बताइएको छ। कोरोना भाइरसको संक्रमणका कारण तत्काल विद्यालय सञ्चालनमा आउने सम्भावना नरहेपछि सरकारले रेडियो, टेलिभिजन लगायतका वैकल्पिक विधिबाट पठन पाठन शुरू गर्दैछ। संकटको बेलामा समेत विद्यार्थीहरूलाई निरन्तर रूपमा अध्ययनमा सहभागी गराउने उद्देश्यले सरकारले कक्षा एकदेखि दशसम्मको पाठ्यक्रममा आधारित रहेर तयार पारेका शैक्षिक सामग्रीहरू असार एक गतेदेखि रेडियो नेपाल, नेपाल टेलिभिजन र विभिन्न केबल टेलिभिजन एवं स्थानीय एफएमहरूबाट समेत प्रसारण गर्ने व्यवस्था मिलाएको शिक्षा मन्त्रालयले जनाएको छ। यस सम्बन्धमा हाम्रा संवाददाता केशव ढुंगानाको यो रिपोर्ट।
नेपालमा दैनिक रूपमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै जाँदा विद्यार्थीहरू सुरक्षित रूपमा कापी कलम लिएर कहिलेदेखि विद्यालय जान सक्छन् भन्न सक्ने अवस्था छैन। अहिले विद्यालय भवनहरू कोरोना भाइरसबाट संक्रमित व्यक्तिहरू तथा संक्रमणको जोखिममा रहेका व्यक्तिहरूलाई राख्ने क्वारेन्टाइन र आइसोलेसन केन्द्रको रूपमा समेत प्रयोग भइरहेको हुनाले संक्रमणको अन्त्य नहुँदासम्म विद्यालयहरू पुनः सञ्चालनमा आउने सम्भावना देखिँदैन। त्यसैले विद्यार्थीले घरमै बसेर पढ्न सक्ने गरी सामग्रीहरू तयार पारिएको र रेडियो नेपाल, नेपाल टेलिभिजन लगायतका संचार माध्यमहरूबाट प्रसारण गर्ने व्यवस्था मिलाइएको बताउनुहुन्छ शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डाक्टर तुलसी प्रसाद थपलिया।
रेडियो नेपालले सवा दस, सवा बाह्र र सवा दुई गरी तीन पटक कक्षा नौ र दसको पाठहरू हुन्छ। आधी आधी घण्टाको, डेढ घण्टाको पाठ रेडियो नेपालबाट प्रसारण हुन्छ। टेलिभिजनबाट जानेमा चाहिँ एनटिभी प्लसबाट दस बजेदेखि तीन बजेसम्म जान्छ। त्यो कक्षा एकदेखि आठ कक्षाको सामग्री जान्छ। कक्षा नौ र दसको सामग्री चाहिँ होम, मेट टिभी, मेगा म्याथ जस्ता केबल टिभी अपरेटर मार्फत जान्छ। यसरी हेर्दाखेरि चाहिँ कक्षा छ, सात र आठको निमित्त कान्तिपुर एफएमबाट प्रसारण हुन्छ। त्यसभन्दा बाहेक अरू स्थानीय तहमा रहेका थुप्रै एफएमहरूबाट प्रसारण भइरहेको पनि छ।
केन्द्रले तत्कालका लागि कक्षा एकदेखि दससम्मको पाठ्यक्रममा आधारित रही केही सामग्रीहरू तयार पारेको र कोरोना संक्रमणको अवस्था हेरेर निरन्तर रूपमा थप सामग्रीहरू विकास गर्दै जाने तयारी रहेको जनाएको छ। यसै गरी विद्यार्थीको कुनै भैपरिक समस्याका कारण कक्षा छुट्न गएमा युट्युब तथा केन्द्रको वेबसाइटबाट समेत डाउनलोड गरेर पढ्न सक्ने समेत व्यवस्था मिलाइएको छ। फेरि शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डाक्टर थपलिया।
युट्युबमा हाम्रो सामग्रीहरू छँदैछ। युट्युबमा एनसीडी भर्चुअल क्लासमा गएपछि सबै भिडियो पाठहरू त्यहाँ राखिएको छ। कक्षा नौ र दसको निमित्त अनलाइनमा learning.chrd.edu.np भन्ने हाम्रो एजुकेसन पोर्टल छ। त्यो पोर्टलमा कक्षा एकदेखि दससम्मका सामग्रीहरू त्यहाँ छँदैछन्। त्यसरी हेर्दाखेरि चाहिँ रेडियो, टेलिभिजन, अनलाइन, युट्युब, अफलाइन मिडियाहरूको लगायत विभिन्न मिडियालाई एकसाथ प्रयोग गर्ने हामीले प्रयत्न गरेका छौँ। सातवटा प्रदेशमा सामाजिक विकास मन्त्रालयसम्म हामीले अफलाइनमा समेत हेर्न सकिने गरी सामग्रीहरू उपलब्ध गराएका छौँ।
सरकारले विद्यार्थीलाई निरन्तर रूपमा सिकाइ क्रियाकलापमा सहभागी गराइराख्ने उद्देश्यले अहिले वैकल्पिक कक्षाहरू सञ्चालन गर्न लागेको हो। अहिलेको कक्षा शैक्षिक सत्रको कक्षामा गणना नगरिने भए पनि यसले विद्यार्थीको आगामी सिकाइ प्रक्रियालाई सहज बनाउने गरी सामग्रीहरू समावेश गरिएको छ। पुनः एकपटक केन्द्रका महानिर्देशक डाक्टर थपलिया।
हामीले यसलाई अहिले गणनाको ढंगले भन्दा पनि अहिले तत्काललाई चाहिँ विद्यार्थीको सिकाइको निरन्तरताको लागि बाटो खोल्न पर्यो, उहाँहरू घरमा हुनुहुन्छ भन्ने ढंगले सुरुवात गरेको हो। अन्य अन्तर्राष्ट्रिय अभ्यास चाहिँ के छ भने एजुकेसन इमर्जेन्सी भन्छ कि हामीले अहिले गरिरहेका चाहिँ संकटको बेलाको शिक्षाको व्यवस्थापन हो। नियमित पठन पाठन सम्भावना नभएको, विद्यालय सञ्चालनमा नरहेको अवस्थामा विद्यार्थीको सिकाइ निरन्तरताको वैकल्पिक कार्यक्रम रूपमा आएको हो। यसलाई त्यसरी बुझ्नुपर्छ।
बाल बालिकाको सिकाइ क्रियाकलापमा विद्यालय तथा सरकारले यसरी बेला बेला विकास गर्ने शैक्षिक सामग्रीको साथसाथै अभिभावकको समेत महत्वपूर्ण भूमिका रहने गर्दछ। त्यसैले सरकारले विकास गरेका यी सामग्रीहरूको सदुपयोग गर्न र अधिकतम लाभ हासिल गर्न सबै अभिभावकले आफ्ना बाल बच्चालाई आवश्यक सहयोग र सहजीकरण गरिदिनु पर्ने हुन्छ। केशव ढुंगाना, रेडियो नेपाल, काठमाडौँ।
अब के अन्तर्राष्ट्रिय समाचार। विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या 435,166 पुगेको छ। कोरोना भाइरसबाट संक्रमितको संख्या 79,82,000 भन्दा बढ़ी पुगेको छ। अहिलेसम्म विश्वभर 41 लाख भन्दा बढ़ी निको भई घर फर्किएका छन्। कोरोना भाइरसको महामारीले सबैभन्दा बढ़ी आक्रान्त अमेरिकामा संक्रमितको संख्या 21 लाख भन्दा बढ़ी छ भने निको भएर घर फर्किनेको संख्या 8 लाख भन्दा बढ़ी रहेको छ। ब्राजिलमा संक्रमितको संख्या 8 लाख भन्दा बढ़ी छ भने निको भई घर फर्किनेको संख्या 4 लाख बढ़ी छ। रसियामा संक्रमितको संख्या 5 लाख भन्दा बढ़ी र निको भई घर फर्किनेको संख्या 2 लाख भन्दा बढ़ी छन्। यस्तै दक्षिण एसियाली देशहरूमा पछिल्लो समय कोरोना संक्रमण तीव्र रूपले फैलिरहेको छ। भारतमा संक्रमितको संख्या 3,33,000 भन्दा बढ़ी छ भने निको भई घर फर्किनेको संख्या 1 लाख भन्दा बढ़ी छ। भारतमा मृत्यु हुनेको संख्या 9,000 भन्दा बढ़ी पुगेको छ। विश्वभर अत्यधिक संक्रमित राष्ट्रमध्ये छिमेकी राष्ट्र भारतमा पछिल्लो 24 घण्टामा मात्र 11,382 जना संक्रमित थपिएका छन्। पछिल्लो समय पाकिस्तानमा पनि कोरोना संक्रमितको संख्या बढ़दै गइरहेको छ। भारतमा सरकारले 500 रेलका डिब्बाहरूलाई करिब 8,000 कोरोना संक्रमितको उपचारका लागि अस्पताल सैयामा बदल्ने निर्णय गरेको छ। भारतको राजधानी नयाँ दिल्ली लगायतका शहरमा कोरोना फैलिने क्रम बढ़ेपछि सरकारले त्यस्तो निर्णय गरेको हो। विशेष आपतकालीन योजनाको घोषणा गर्दै भारतीय गृहमन्त्री अमित शाहले रेलका डिब्बालाई अस्पताल सेवामा बदल्ने, कोरोना परीक्षणलाई तीव्रता दिने र दिल्लीका स्थानीय अस्पताल वा नर्सिङ होमलाई सरकारको अधीनमा लिने निर्णय गरेको बताउनुभयो। यसअघि भारतीय गृहमन्त्री शाहले दिल्लीका मुख्यमन्त्री केजरीवालसँगको भेटेको बीबीसीले जनाएको छ। भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले दिल्ली भारतको तेस्रो धेरै कोरोना संक्रमण भेटिएको शहर भएको जनाएको छ। उता चीनमा 66 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आएको भए पनि एकैपटक धेरैजना संक्रमित भेटिएको अधिकारीहरूले बताएका छन्। पछिल्ला केही दिनमा बेजिङमा मात्रै 46 जना संक्रमित भेटिएका छन्। फ्रान्सका राष्ट्रपति इमान्युएल माक्रोनले कोरोना भाइरस संक्रमणका कारण फ्रान्समा लागू गरिएको कैयौं प्रतिबन्धात्मक व्यवस्था खुकुलो पारिएको घोषणा गर्नुभएको छ। सोमबारबाट देशैभरका स्थानमा सामाजिक दूरी कायम गराउने शर्तमा क्याफे तथा रेस्टुरेन्टहरू खुल्ने र अन्य युरोपेली राष्ट्रको यात्रा गर्न पनि दिइने भएको छ। कोरोना संक्रमणका कारण सबैभन्दा बढ़ी प्रभावित वृद्धाश्रममा रहेका परिवारका सदस्यहरूलाई पनि भेट्न पाइने बताइएको छ। टेलिभिजन मार्फत गरिएको सम्बोधनका क्रममा राष्ट्रपति माक्रोनले फ्रान्सले पहिलो जीत हात पारेको तर भाइरस फेरि फर्कन सक्ने चेतावनी दिए। फ्रान्समा जून 22 विद्यालयहरू खुल्ने जनाइएको छ। बेलायती औषधि उत्पादक कम्पनी अस्ट्राजेनिकाले युरोपेली सरकारलाई 40 करोड़ कोरोनाको खोप उपलब्ध गराउने सम्झौता गरेको छ। अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूसँग मिलेर काम गर्दै गरेको कम्पनीले यो महामारीमा कुनै पनि नाफा नराख्ने जनाएको छ। फ्रान्स, जर्मनी, इटली र नेदरल्याण्ड्सले युरोपेली खोप अलायन्सले सबै युरोपेली महासंघका नागरिकलाई पुग्ने गरी खोप व्यवस्थापन गर्न उक्त सम्झौता गरेको जनाइएको छ। अब मौसम सम्बन्धी जानकारी। आज देशका सुदूरपश्चिम कर्णाली र प्रदेश नम्बर 5 सामान्य बद्दी रही प्रदेश नम्बर 1-2 बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर 5 र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस, वर्षा 2 मिलिमिटर, सापेक्षिक आर्द्रता 92%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय बिहान 5:08 भयो भने सूर्यास्त भरे साँझ 7:01 हुनेछ। अन्त्यमा यस प्रसारणका मुख्य समाचार एकपटक फेरि सुन्नुहोस्। कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले लागू गरेको 83 दिन लामो लकडाउन आजबाट वैकल्पिक व्यवस्था र मापदण्डसहित केही खुकुलो। सरकारी कार्यालयहरू आजदेखि 2 शिफ्टमा सञ्चालन गरिने। विद्यालय तहको पठन पाठन, रेडियो र टेलिभिजन जस्ता विद्युतीय संचार माध्यमबाट शुरू गरिने। प्रतिनिधि सभाबाट बजेटसँग सम्बन्धित समेत गरी 4 विधेयक बहुमतले पारित। थप 425 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै देशभर कुल संक्रमितको संख्या 5,760। भारतमा कोरोना संक्रमितको संख्या बढ़दै गएपछि रेलका डिब्बाहरूलाई उपचार कक्षको रूपमा विकास गरिँदै र फ्रान्समा लागू गरिएका कतिपय प्रतिबन्धात्मक व्यवस्था आजदेखि हटाइने। यसका साथै 7 बजेको समाचार यति नै। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।